رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. رسالة زیاد درود و سلام پیج نمبر 2 سے پہلی ربیع الاول شریف کی نسبت سے فرمان آخری نبی صلی اللہ علیہ وسلم نمبر 1 جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ پاک اس پر 10 رحمتیں بھیجتا ہے. صلو علی الحبیب صلی اللہ علیہ محمد.
نئے علاقوں میں ہم دیکھتے ہیں کہ انفرادی کوشش یہ ایک بہت اہم کام ہے. بعض اسلامی بھائی ہمارے ساتھ ہوتے ہیں وہ انفرادی کوشش میں جھجک محسوس کرتے ہیں یا کہتے ہیں یار اس کو پتہ نہیں میری بات سمجھ آئے گی نہیں آئے گی, تو اس میں سستی ہو جاتی ہے. تو انفرادی کوشش کی اہمیت کے حوالے سے اور انفرادی کوشش میں کیا چیز اہم ہے کچھ اس حوالے سے مدنی پھول ارشاد فرما دیں.
پیارے آقا مکی مدنی مصطفیٰ صلی اللہ علیہ وسلم نے بھی انفرادی کوشش کافی فرمائی. اس طرح کئی افراد ایمان لے آئے. ہر نبی نے انفرادی کوششیں ظاہر کی تھی, اس طرح پہلے اجتماع تو ہوتے نہیں تھے عام طور پر. انفرادی کوشش تو اس کی اہمیت سے واضح ہے. اور بعض اوقات اجتماعی طور پر ہم سمجھاتے ہیں نا تو نہیں اتنا مطلب لوگ اثر لیتے, لیکن کسی کو ایک کو ہم ٹارگیٹ کریں گے نا سمجھائیں گے اس کو تو اس کو جلدی سمجھ میں آتا ہے تو مجھے کہا جا رہا ہے. اب یہ کہ یہ سمجھیں گے مانیں گے نہیں مانیں گے تو اب یہ کیا ہے, ہمارا کام تو پہنچانا. وما علینا الا البلاغ ہے نا, ہمارا کام نہیں مگر پہنچانا. ہم پہنچا دیں, انبیاء کرام علیہ السلام نے بھی پہنچانے کا کام کیا منوانے کا نہیں. وہ جو بھی ہے مطلب اب اللہ پاک دلوں کا پھرنے والا ہے, ہم سمجھائیں گے ہمارا ثواب کھڑا ہو گیا. یہ نہیں ہے کہ ہم یہ مانے گا تو ثواب ملے گا, یہ ہمارے ذمہ ہی نہیں ہے. ہم پہنچاتے رہے ثواب اپنا کھڑا کرتے رہے سمجھاتے رہے تو جھجک ہوتی ہے شروع میں, پھر آہستہ آہستہ جھجک اڑ جاتی ہے. سمجھاتے رہے جھجک بھی ختم ہو جائیں گی, آپ اس کے عادی ہو جائیں گے عادت ہو جائے گی. یہ انفرادی کوشش تو چھوڑنی ہی نہیں چاہیے. صلو علی الحبیب.
بیانات کرتے وقت ہم گھبرا جاتے ہیں نا, جس کی وجہ سے ہم یعنی صحیح طرح کے بیان نہیں کر پاتے, تو اس طرح ہمیں اسے وظیفہ بھی بتا دیں تاکہ ہم اس پہ عمل کریں اور اچھی طرح کس طرح بیان کریں تاکہ ہمارے بیان میں تاثیر بھی پیدا ہو.
کون سے درجے میں پڑھتے ہیں آپ؟
صابیہ.
صابیہ. اس میں ایسا ہے کہ اس کا وظیفہ یہی ہے کہ آدمی بیان کرتا ہے تو آہستہ آہستہ جھجک اڑ جائے گی, اور کوئی حل نہیں ہے اس کا. شروع میں سب کو ہوتا ہے, میرے کو بھی ہوتا ہے, تو آہستہ 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 اس کر کے بن گئی. اب بھی کوئی بڑا آدمی آپ کے سامنے آ جائے گا نا شخصیت, یا کوئی بولے گا کہ یہ کونسلر ہے یہ یا یہ ایس ایچ او بیٹھا پولیس کا, تو آپ کو گھبراہٹ ہوگی. ایک بار میرے پاس بہت پرانی بات ہے, ایک ڈی ایس پی سادہ لباس میں, وہ شاید ریٹائرڈ بھی تھا, یہ بولا آپ کے پاس آنا چاہتا ہے کچھ بات کرنا ہے. ویسے عقیدت میں مطلب کیا ہوا, آنا چاہتا ہے کوئی اس کی مشکل پریشانی. آیا میں کہاں پوچھنا رہا تھا, مجھ سے بات نہیں ہوئی. بہت پرانی غلط بات کر رہا ہوں کہ اتنا مطلب مجھے گھبراہٹ تھی. रब पोजीशन ऐसे ऐसी हो गई अल्हम्दुलिल्लाह, ये दुनिया का सबसे बड़ा लीडर भी सामने हो तो मैं शायद बात कर लूंगा। तो वो वक्त है ना, वक्त वक्त की बात है कि शुरू में झिझक होती है।
या सईदी, मेरा आपसे सवाल ये है कि जब आपको ये मुबारक घड़ियां नसीब होती हैं कि आप जब अपने पीर और मुर्शिद के पास हाजिर होते थे तो आपकी वहां पर हाजिरी का अंदाज कैसा होता था? बाज़ोकात अगर ज्यादा सोहबत मुयसर होती है तो फिर बाज़ोकात बेतकल्लुफी, जैसे हम जैसे नाकारे बैठने में या खड़े होने में या आने जाने में, तो जब ज्यादा मिलती है तो बाज़ोकात इस तरह की चीजें बढ़ जाती हैं, बैठने का अंदाज फिर या खड़े होने का। तो आप जब अपने पीर और मुर्शिद के पास हाजिर होते थे तो आपका कैसा अंदाज होता था? अगर कोई एक आध वाक्या आप बतौर रहनुमा इरशाद फरमा दें तो बड़ी अरब नवाजी।
इस तरह के सवाल होते रहते। सर नस्सी में गया था उस वक्त तो दाऊद इस्लामी बनी भी नहीं थी, ना इस तरह का अपना माहौल था, ना सारी बातें आदमी को याद, तो पुरानी बातें 80 अब पैदा भी नहीं हुए थे। बार बार आने जाने से बाजों का देखे, लेकिन हमारे पीर साहब ऐसे थे कि ये किसी से बेतकल्लुफ होते ही नहीं थे, कभी देखा ही नहीं मैंने कि किसी से कोई मतलब नहीं लगे इधर उधर की बातें करते हो, जब आप लोग करते ना उस तरह खामोश तबीयत थे। और जैसे कोई आया तो आइए मरहबा तशरीफ रखिए, बस ज्यादा पंचायत नहीं, कहाँ से आए हो, क्या काम करते हो, किधर रहते हो, कब तक ठहरोगे, इस तरह की गुफ्तगू मैंने आज तक, मुझे याद नहीं पड़ता मैंने सुनी हो। क्योंकि मैं तकरीबन पहली बार जब सवा दो महीने रहा था शायद, यानी कि ज्यादा बल्कि रहूंगा मैं मदीना शरीफ में, और आमतौर पे दिन में दो बार हाजिरी देता था, मैंने कोई इस तरह की कोई गुफ्तगू नहीं सुनी, या कोई ज्यादा किसी को आइए इधर आ जाइए, आइए तशरीफ रखिए, क्या हाल है, खैरियत है, कहाँ पे साथ ठहरे हो, जैसे हमारे ये और कुछ बात तो हमारे पास टॉपिक ही नहीं होते, यही बातें करते, क्या हाल है और खैरियत है, बच्चे ठीक है, घर में सब खैरियत है, और सुनाओ जी सब खैर है, हमारे ये गुफ्तगू होती है, कोई दम नहीं होता यार। वो ठीक है, और ठीक है करके कोई लिस्ट दिखा देना कि मेरे को ये भी तकलीफ है, मेरे एक्सरे की रिपोर्ट ये देखिए, मेरे ब्लड टेस्ट की रिपोर्ट, कुछ ना भूल जाते बिल्कुल। वो हम लोग पूछते हैं रस्मी तौर पर, इतना पूछते हैं जैसे हम जैसा काम कर दी, इस तरह की कोई गुफ्तगू मैंने सैयद कुतुब मदीना की नोट नहीं की कभी।
जमात के लिए लोग है ना भागते हुए आते हैं, तो इस तरह भागना कैसा?
जरूरतन दौड़ने की इजाजत है, बल्कि अगर जुम्मा की नमाज जा रही हो, इमाम आखिरी अत्तहियातों में हो, तो जमात पाने के लिए भागना फर्ज है। रिवायत है हजरत अनस रजी अल्लाह अन्हु से कि एक शख्स आया और उस सफ में दाखिल हुआ इस हाल में कि उसका सांस फूला हुआ था, उसने कहा अल्लाहु अकबर अल्हम्दुलिल्लाह हमदन कसीरन तैयबन मुबारकन। जब नबी सल्लल्लाहु अलैहि वसल्लम ने नमाज पूरी की तो फरमाया तुम में से ये कलेमात किसने कहे? कौम खामोश रही। फिर फरमाया तुम में से ये कलेमात किसने कहे? कौम फिर खामोश रही। फिर फरमाया तुम में से ये कलेमात किसने कहे? उसने कोई बुरी बात नहीं कही। तब वो शख्स बोला मैं आया तो मेरा सांस फूला हुआ था तो मैंने ये कलेमात कहे। फरमाया मैंने 12 फरिश्तों को देखा कि उनके ले जाने में जल्दी कर रहे हैं कि कौन पहले बारगाह इलाही में पेश करे उन कलेमात को। सही मुस्लिम का हवाला दिया इसमें। फिर मुफ्ती अहमद यार खान रहमतुल्लाह ले हदीस पाक के अल्फाज उसका सांस फूला हुआ था के तहत फरमाते हैं क्योंकि जमात या रुकू पाने के लिए दौड़ता हुआ आया था। बिलाल जरूरत दौड़ते हुए नमाज के लिए आने की मुमानकत है, जरूरतन दौड़ने की इजाजत है, बल्कि अगर जुमुआ की नमाज जा रही हो इमाम आखिरी अत्तहियात में हो जमात पाने के लिए भागना फर्ज है। لہذا یہ حدیث بھاگنے کی ممانعت کی حدیث کے خلاف نہیں. صلو علی الحبیب صلی اللہ علیہ محمد.
حضور میرا یہ سوال ہے آپ سے کہ آج کل لوگ کہتے ہیں کہ فلاں شخص بڑے عہدے پر ہے اور اس نے گاڑی خرید لی, اس نے بنگلہ بنا لیا, یہ شخص بہت ترقی پر ہے. تو یہ ارشاد فرمائیے کہ حقیقی ترقی کیا ہے اور کس طرح حاصل ہو.
اور الہی کی منزل مل جانا تو وہ حقیقی ترقی ہے, رب راضی ہو جائے اور یہ مرنے کے بعد پتا چلے گا کہ رب راضی ہوا کہ نہیں.
عرض یہ ہے کہ کوئی بچہ اپنے ماں باپ کو اگر جواب نہ دیتا ہو تو ماں باپ اس کو بار بار کام کا کہیں یا نہ کہیں, کہ بچہ ماں باپ کو کام کا انکار کرے گا تو کیا وہ اس کے لیے کیا حکم ہوگا؟ بچہ بالغ ہے اور بار بار اگر باپ کام کا کہہ رہا ہے اس کو اور وہ بار بار منع کر رہا ہے تو اس کے لیے ماں باپ کو کیا حکم ہے کہ وہ بار بار اس بچے کو کام کا کہیں یا نہ کہیں؟
ہر صورت میں اطاعت واجب نہیں ہوتی, کہ ماں باپ جو کہیں اس کو کرنا ہی پڑے گا ورنہ گناہگار ہو جائے گا. بعض باتیں واجب ہوتی ہیں, بعض مباح بھی ہوتی ہیں. اب یہ کہ حکمت عملی سے کام لیں یا بطور مشورہ کہے تاکہ وہ نافرمانی کے وبال میں نہ پڑے, یہ بھی ہو سکتی ہے.
پیارے امیر علیہ سنت, عرض کرنی تھی کہ کپڑے ہم آج کل بازار میں اس طرح باریک کپڑے آ چکے ہیں کہ بس اوقات لیتے ہوئے پتہ نہیں چلتا, لیکن جب سلوا کر کے پہننے کی نوبت آتی ہے تو ایسا محسوس ہوتا ہے کہ شاید رنگت جو ہے اس میں ظاہر ہو رہی ہو. تو خریدتے ہوئے اس کی پہچان کس طرح کی جائے؟ اور بس اوقات کپڑے پرانے ہو رہے ہوتے ہیں تو شاید کچھ باریکی کی طرف جا رہے ہوتے ہیں, پہچان کس طرح کی جائے؟
یہ کہ جیسے کہ ایک کمپنی ہوتی ہے, کمپنی کا اپنا کپڑے کا ایک معیار ہوتا ہے اور اسٹینڈرڈ ہوتا ہے. جیسے ایک کپڑا آپ نے لیا کسی اچھی کمپنی کا اور وہ آپ کو معافی لگا کہ یار یہ ہے موٹا اور اس میں سے رنگت نہیں چمکے گی, تو پھر وہ کپڑا لیا جائے, ایک صورت یہ سمجھ آتی. باقی انجانی کمپنی کا لیں گے نا تو بعض اوقات یہ پرابلم ہوتا ہے کہ کپڑے باریک پسند کیے جاتے, شاید باریک ہوں, وزن نہ ہو, اس میں کم سے کم وزن ہو شاید, لیکن سردیوں میں وزن دار پہنے جاتے ہیں, گرمیوں میں یہ باریک پہنے جاتے ہیں. یہ تو مجھے اس کا کوئی باقاعدہ تجربہ نہیں ہے, یہ پہننے سے بعض وقت پریشانی ہو جاتی کہ یہ کھال چمکاتا ہے. آئی ادھر کی چمکی تو کوئی نو پرابلم, بعض اوقات جہاں نہیں چمکنی چاہیے وہاں بھی چمک رہی ہوتی خالی, نمازوں کے مسئلے ہو جاتے ہیں.
باپا یہ خریدتے وقت مسئلہ اس کو کس طرح کریں؟ میرے اپنے ساتھ ایسا ہوا کہ لے کر آگے اور جب سل کر کے کپڑا ہاتھ میں آیا تو پھر محسوس ہوا کہ یہ شاید پہننا
یہ نا کہ جیسے کپڑا یوں کیا اور یوں کر کے دیکھے تو بھی شاید اندازہ ہو جائے یہ آپ کی کھال چمکتی کہ نہیں چمکتی. یا اگر بیچنے والا بھی اچھا آدمی ہے اس کو پوچھا تو ہو سکتا ہے وہ بھی مشورہ دے دے کہ ہاں یار یہ اس میں چمکتی اس میں نہیں چمکتی, پہن ممکن ہے. یہ زیادہ تر پرابلم سفید میں ہوتا ہے یا اپنے کریم کلر جو یعنی کھلتے کلر ہیں نا ان میں ہوتا ہے, ڈارک کلر میں شاید اتنا پرابلم نہیں ہوتا اسکن چمکنے کا.
یا سیدی, عرض یہ کرنی تھی کہ جس طرح ہماری دعوت اسلامی کے مدنی ماحول میں ماشاء اللہ عزوجل امام کی سنت کی بہار ہے, تو جس طرح مختلف روایات سے اور سنت سے ثابت ہے مختلف کلر امام کے ثابت ہیں, تو کیا اسی طرح مختلف طریقوں سے جو امامہ باندھا جاتا ہے تو کیا اس طرح مختلف طریقوں سے امامہ باندھنا حضور علیہ الصلاۃ والسلام سے ثابت ہے کہ اس طرح مختلف جس طرح کے طریقوں پر اسلامی بھائی باندھے ہوئے ہوتے ہیں؟
اللہ بہتر جانے, اس کے بارے میں مجھے معلومات نہیں. اللہ بتائیے کہ ہر جگہ کا اپنا اپنا کلچر ہوتا ہے, بعض ممالک کے مختلف کلچر ہیں. ہم جو باندھتے ہیں جس انداز کا امامہ یہ شاید باندھنا آسان ہے, باقی اتنی محنت سے یہ باندھتے ہوں گے پھر بندہ بندہ رکھ دیتے, وہ पता नहीं कब तक चलता रहता होगा, यूं न रख दे बल्कि जिस तरह बांधा था इस तरह खोले पेच पेच के, जब यानी कि बांधा खोला इस नीयत से के बाद में बांधने की नीयत है तो एक एक गुना उतरेगा खोलने से, है ना, इस तरह के फजाइल हैं। ये बंदा बंदा रख देने से ज़रा वो फजाइल तो हासिल नहीं होंगे, लेकिन जायज है बंदा बंदा रखते जो शरीय से नहीं टकराता, और जहां के चोरफा जिस अंदाज में पहनते हैं तो हमको इतना ही भाई वही मशवरा दे वो करो ताकि उनको वहशत ना हो, अपनाइयत महसूस हो। जैसे कि जहां लंबे लंबे सौब पहने जाते हैं लंबे कुर्ते, तो हमने पहले तो लंबा कुर्ता अपने तरीके में नहीं था, फिर ये कि जहन बना के वो ऐसा वाकया हुआ किसी मुल्क में, मैं वहां था ईरान शुरा भी इत्तेफाक से, तो पता चला कि एक मुबल्लिक थे अरबी, वो लंबा कुर्ता पहनते थे, इनको ईसाई भाइयों ने वो नाराजगियां हो गई, जो करना था कर दिया। मुझे पता चला यार ये सिर्फ कुर्ते की खातिर इतना कीमती मुबल्लिक हमारा जाया। फिर हमने हाजी इमरान साहब से तो हमने हाथों हाथ मशवरा करके ये उसी वक्त एक कुर्ते को तरीके कार में ले लिया अपने कि हम कुर्ता ले ले बंदा नहीं जाना चाहिए। अब हरेक को हम पाकिस्तानी लिबास पहनाने का मुकल्लफ तो नहीं कर सकते, अरब दुनिया में अपने लिबास हैं और बाहर चलो तो और लिबास है, जो लिबास शरीयत से नहीं टकराता वेल एंड गुड। ये फिर वो मुबल्लिग भी अपने पास वापस आ गए, अब हैं भी अल्हम्दुलिल्लाह और वक्त मुबल्लिग हैं दुनिया में, किसी और मुल्क में आजकल उनको मरकज रखा हुआ है, काम करते हैं, आलिम है। ये हमारे नादान ईसाई भाइयों नहीं हूँ मथाकुट कर दी थी समझे उनको बेचारे को, तो ये नहीं पहनते लोग ठीक, नो प्रॉब्लम। कपड़े अब जैसे रंगीन कपड़े पहनने वालों का पाबंदी थोड़ी अपने पास ये रंगीन क्यों पहना है, या इमामा क्यों नहीं बांधता, या आपने कुर्ते पर पट्टी कुछ रंगीन लग रही है तो आप पर तो पाबंदी तो नहीं है, लगा ही रहे ना आप। तो यूं मतलब है कि तरह तरह के तराश खराश वाले ईसाई भाई पहन रहे हैं। हम सादगी का मैं तो दर्श देता रहता हूँ, समझाते रहता हूँ कि सादा लिबास हो, लेकिन सफेद की ताकीद नहीं करता मैं, ये कि फिर कोई मुश्किल ना खड़ी हो जाए। और फिर हमारे मतलब नादान दोस्त है ना, बोल दिया इलियास ने, मुर्शिद ने बोल दिया ये नहीं होना चाहिए, वो नहीं होना चाहिए, वो भी हिला देगा सर और फिर आने से कतराएगा चला जाएगा। मैं एक पुराना वाक्या बताता हूँ, एक ताजिर था, उसको मैंने इनफरादी कोशिश की थी दाढ़ी रखने की, उसने मुझे हाँ कह दे मैं दाढ़ी रखूंगा। कुछ अरसे के बाद मैंने इसको देखा, ये फिजा ने मदीना की, जब तो वो कोई सिक्योरिटी इशू नहीं था, उन्होंने तो मैं आया हूँगा ये पब्लिक का राजनीत ये भी खड़ा हुआ था, तो मैंने देख लिया उनको, इन्होंने अभी तक दाढ़ी रखी नहीं है, तो मैंने उसी तरह मुलाकात की जैसे मुझे पता ही नहीं है। तो इन्होंने पीछे से कहा कि ये लगता भूल गए, लगा मुझे याद था। अब अगर मैं उनको बोलता वो पता है वादा खिलाफी हराम है, वादा खिलाफी करने वाले कि ये वईद है, आपने सुन्नत सजाने का मुझसे वादा किया था रखी नहीं है, वो शायद चुपचाप सुन तो लेता शर्मिंदा होकर, लेकिन आगे ये कभी हमको हमारे पास शायद ना आता। इसके बाद वो आते रहे तो इतनी बड़ी दाढ़ी रख ली। दोबारा मैंने ना उसको कहा ना आज तक मैंने उसको याद दिलाया कि यार मुझे पता था, मैं भूला नहीं था कि मैंने तुमको इतना समझाया था और तुमने हाँ भी कहा था, वादा किया था कि मैं रखूंगा। तो ये हिकमत अमली आप भी अपने अंदर उतार लें, किसी के गले नहीं पड़ा करें, बांधो इमामा बांधो, इमामा बांधो, दाढ़ी रखो दाढ़ी रखो दाढ़ी रखो, जुल्फे रखो, सफेद लिबास पहनो, फुला ये करो ये, आप गले पड़ जाओगे ना तो बहुत तो ये के बेचारा हाँ बोल देगा, फिर आपसे कतराएगा। तो हमारी मंजिल कोई लिबास के रंग नहीं है, हमारी मंजिल जो है ना ये ईमान बचाओ तहरीक। इतना हालात खराब है चारों तरफ, सोशल मीडिया के जरिए ईमानों पर डाके, इधर डाके उधर डाके, और तरह तरह के लोग कुफरियात बकरे होते हैं, दुनिया बहुत मतलब फिर गुनाह कितने हो रहे हैं, نمازی بنانا ہے, سنتوں کا پابند بنانا ہے, ان کو گناہ چھڑانے. اب سفید لباس نہیں پہنتا تو گناہگار نہیں ہے, ٹھیک ہے نا. فلم دیکھتا ہے تو گناہگار ہے, ایک بات ہے. جھوٹ بولتا ہے تو گناہگار, اور بھی تو بہت سارے گناہ چھڑانے ہیں. اب اس میں جو گناہ چھڑانا آسان ہے وہ ہمیں اس پر کوشش زیادہ کرنی ہے. داڑھی منڈانا حرام ہے, لیکن چونکہ یہ گناہ چھڑانا آسان نہیں, یہ آسانی سے آدمی داڑھی رکھے گا نہیں, ماحول چاروں طرف ہم اس کے پیچھے نہ پڑیں. اگر وہ جیسے کوئی جھوٹ بولتا ہے نا, اس کو سمجھانا آسان ہے. کوئی نماز نہیں پڑھتا, نماز نہ پڑھنا بہت بڑا گناہ ہے, تو اس پر ہم کہیں گے نا نماز, یار نماز آپ پڑھا, اس پہ کوئی برا نہیں مانے گا نہ یہ آپ سے بدزن ہوگا, بلکہ خالی داڑھی کے پیچھے لگے رہیں گے نا, تو بعض وقت کو منہ پھٹ ہوگا تو بولے گا یار آپ نے مجھے اب تک نماز کی بات نہیں کی, آپ کو پتا ہے کہ میں جمعے کی نماز نہیں پڑھتا ہوں, تو آپ کا منہ کیا رہے گا. بعض ہوتے بے نمازی ہوتے ہیں, ہماری قوم مجھے پتا ہے نا, پہلے جب عام ملاقاتیں کرتا رہتا تھا نا, تو میرے پاس آتے تھے کسی رنگ روٹ کو لے کر, نئے تازے کو شیوڈ کو, اور اس کے پیچھے یہ کھڑے ہوتے تھے, اور وہ ملنے آتا مجھے کہتے تھے, پھر کبھی کبھی بولتا تھا یار پہلے اس کو نماز کا تو بولو تم, یار میں کیسے اس کو داڑھی نکالوں گا اور کیسے اس کو امامہ باندھوں گا. ابھی سے یہ شیوڈ اسلامی بھائیوں کو امام میں تو میں نے دیکھے, یہ بندوائی دیتے ہیں سمجھے, یا تھوڑی دیر کے لیے باندھتے ہیں, اپنا امامہ بھی بازو جیب سے دے دیتے ہوں گے, پھر یہ بچوں کا سوٹ پیس بن جاتا ہوگا. بالکل دے دیں گے. دین پھیلا ہمارا حکمت عمل ہی سے, الحکمت دالت المؤمن, حدیث پاک میں حکمت یہ مومن کا گمشدہ خزانہ. تو کہاں کیا بات کرنی, بعض اوقات اتنے ادق مضامین ہیوی باتیں عام آدمیوں کے سامنے لوگ چھیڑ دیتے ہیں, جس سے اعلیٰ حضرت نے بھی اس کی مذمت کی کہ پھر وہ گمراہی میں پڑنے کا خطرہ ہوتا ہے ایسی باتیں. تو کلم الناس علی قدر عقولہم, لوگوں سے ان کی عقلوں کے مطابق کلام کرو. ہمارے یہاں بس یہ بعض اوقات ہمارے صاحب حکمت عملی دیکھتے نہیں ہیں, کہاں کیا بولنا ہے اس کا کوئی ہم کو ہوش نہیں ہوتا. بہت احتیاط کی ضرورت ہے, بہت احتیاط کی ضرورت ہے. ہماری معمولی سی بے احتیاطی جو ہے نا, اسی کی نسلوں کو تباہ کر سکتی ہے. بدزن ہو کر گیا تو ہو سکتا ہے کہ اپنے بچوں کو بھی وصیت کرے کہ ان لوگوں کے پاس مت جانا, یہ تو ایسی سی باتیں کرتے. بہت احتیاط کر انسان ہے, بھول ہو جاتی ہے, لیکن احتیاط جاری, کوشش جاری رکھنی چاہیے احتیاط کر. واللہ تعالی اعلم ورسول اعلم عز و جل, صلی اللہ تعالی علی وآلہ وسلم, صلو علی الحبیب صلی اللہ علی محمد.
سنت سے عرض ہے کہ ماشاءاللہ ہمارے اسلام بھائی کل ہی اسلام قبول کیا گیا.
اچھا اللہ,
اور آج یہ فیضان مدینہ آئے ہیں.
اللہ خوش آمدید,
ماشاءاللہ
ویلکم ویلکم.
دین سیکھنے کے لیے بڑے جذبے ہیں, اپنے آپ کو پیش کر رہے ہیں.
سبحان, بہت بہت مبارک ہو آپ کو.
خیر مبارک,
اللہ استقامت نصیب فرمائے آپ کے ساتھ, کہ ہم کو بھی استقامت نصیب فرمائے. ایمان
پاس آئے ہمیں اپنا مرید بنا لیجیے, اہل دل سے آئے.
الحمدللہ. بیٹے کیا نام ہے آپ کا؟
میرا نام محمد حسین.
صحیح نام رکھا ہے. سبحان, میں نے آپ کو سلسلہ عالیہ قادریہ رضویہ میں داخل کیا.
نوازش, توبہ کرتے ہیں.
اللہ استقامت دے. اللہ
ہمارے لیے دعا کیجیے.
آزمائشیں تو شاید آئیں آتی ہوں, خاندان مسائل. اللہ آپ کو استقامت دے اور بس ہمت نہیں ہاریے گا. صلو علی الحبیب صلی اللہ علیہ محمد.